नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
काभ्रेमा आन्तरिक विमानस्थल बनाउने ठाउँको खोजी शुरू। प्रधानमन्त्री ओलीद्वारा आज एकै दिन झापाका 4 सड़क आयोजना र एउटा पुलको शिलान्यास।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ दिल्लीबाट सिधै जनकपुर आउने, जनकपुरमै नागरिक अभिनन्दन गरिने।
विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो। सरकारले तोकेको न्यूनतम ज्यालाले खान बस्नै नपुगेको श्रमिकको गुनासो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु कुख्यात ढटुवा भएको इरानको आरोप। इरानले झूठको सहारामा आणविक सम्झौता गरेको अमेरिकाको दावी।
र एन्फाको चुनाव 22 गतेका लागि तोकिएकोमा अध्यक्षका उम्मेद्वार मणि कुंवरको आपत्ति। च्याम्पियन्स लिग फुटबलमा आज राति रियल म्याड्रिडले बायर्न म्युनिखसित खेल्ने।
Himalayan Bank Limited, विश्वास को साथ।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्दै गएपछि सरकारले काठमाडौँ नजिकैको काभ्रेमा आन्तरिक विमानस्थल बनाउन ठाउँ खोज्न थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहितको टोलीले आज आन्तरिक विमानस्थल बन्न सक्ने काभ्रेका सम्भावित ठाउँहरूको स्थलगत अवलोकन गरेको छ। पर्यटन मन्त्री रविन्द्र अधिकारी, काभ्रेका सांसद तथा संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा, बनेपारा धुलीखेलका जनप्रतिनिधि लगायतको टोलीले विमानस्थलका लागि सम्भावित 3 ठाउँको स्थलगत निरीक्षण गरेको हो। धुलीखेलको ठुलीचौरमा विमानस्थल बनाउने तयारी भएकोमा स्थानीय बासिन्दाले विरोध गरेपछि बनेपा नगरपालिकाभित्र पर्ने नागी डाँडा र धुलीखेलको चिसापानीको निरीक्षण गरिएको छ। निरीक्षणपछि पर्यटन मन्त्री अधिकारीले मन्त्रालयले बनाएको विज्ञ समूहका केही विज्ञलाई 15 दिनभित्र प्रतिवेदन बुझाउने गरी स्थान छनौटको जिम्मेवारी दिने बताउनु भएको छ। मन्त्री अधिकारीले अब जसरी पनि काभ्रेमा आन्तरिक विमानस्थल बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउने दावी गर्नुभएको छ। यस्तै अवलोकन टोलीमा रहेका सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाले विकास निर्माणका काममा सबैले सरकारलाई सहयोग गर्नुपर्ने बताउनु भएको छ। उहाँले आफ्नो केही रूख र जग्गा जाने भए भन्दैमा विकास निर्माणका कार्यमा अवरोध नगर्न स्थानीय बासिन्दालाई आग्रह पनि गर्नुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा 4 सड़क र एउटा पुलको शिलान्यास गर्नुभएको छ। 77 करोड़ 15 लाख रूपियाँ लागतमा स्तरोन्नति हुन लागेका 4 सड़क र 23 करोड़ 69 लाख रूपियाँमा बिरिङखोलामा बन्ने पुलको प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो। त्यसक्रममा उहाँले अस्पताल, शिक्षालय, बजार, मनोरञ्जन स्थल लगायत एकै ठाउँमा भएका व्यवस्थित शहर निर्माण गर्नुपर्ने अबको आवश्यकता भएकाले निर्वाचित जनप्रतिनिधिलाई त्यसतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो। यी आयोजनाको उद्घाटन अघि झापाको जिल्ला समन्वय समितिको बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले झापा सुपर जिल्ला भएको दावी गर्नुभयो। प्रधानमन्त्री ओलीले झापाको सबै उत्पादन र वस्तु सुपर भएको भन्दै झापाले देशको समृद्धिका लागि धेरै थोक दिन सक्ने बताउनुभयो। उहाँले काठमाडौँका बासिन्दालाई मेलम्चीको पानी समेत झापालीले खुवाएको भनेर कार्यक्रममा उपस्थित सबैलाई हँसाउनुभयो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ दिल्लीबाट बिहार हुँदै सिधै जनकपुर आउनुहुने भएको छ। मोदी आउँदो 28 गते हेलिकप्टरबाट जनकपुर आउने कार्यक्रम तय भएको गृहमन्त्री रामबहादुर थापा बादलले जानकारी दिनुभयो। आज बिहान जनकपुर पुगेर मोदीको स्वागतका लागि भइरहेको तयारीबारे जानकारी लिँदै मन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट सिधै जनकपुर आउने बताउनुभयो। दिल्लीबाट बिहारको पटनासम्म विमानमा आउने मोदी पटनाबाट हेलिकप्टरमा जनकपुर आउनुहुनेछ। जनकपुरमा मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ। मोदीले जनकपुरमा जानकी मन्दिर दर्शन गरेपछि त्यही दिन मुस्ताङ जाने कार्यक्रम छ। मुस्ताङमा मुक्तिनाथ दर्शन गरेर मोदी दिउँसो काठमाडौँ आउनुहुनेछ। गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण धार्मिक मात्र रहेको बताउनुभयो। गृहमन्त्री थापा सहितको टोलीले आज मोदी आउँदा उहाँलाई नागरिक अभिनन्दन गरिने, जनकपुरको रंगभूमि मैदान र पूजापाठ गर्ने जानकी मन्दिरको निरीक्षण गरेको छ।
उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले सचिव र सहसचिवको सरुवा एक वर्ष पूरा नभई नगर्न सरकारलाई सुझाव दिएको छ। चाँडो सरुवा गर्दा प्रशासनिक काममा समस्या आउने भएकाले सचिव र सहसचिवको सरुवा एक वर्ष पूरा नभई नगर्न सुझाव दिइएको समितिका अध्यक्ष काशीराज दाहालले बताउनुभयो। यस्तै अन्य कर्मचारीलाई पनि दुई वर्ष पूरा नभई सरुवा नगर्न सुझाव दिइएको छ। समितिको प्रतिवेदनमा कर्मचारीको स्थायित्व भएमा संस्थागत सेवा प्रवाहमा निरन्तरता र बजेट तथा कार्यक्रमको खर्च प्रगति बढ़ाउन मद्दत पुग्ने उल्लेख छ। यसैगरी समितिले निजामती सेवाका कर्मचारीको अवकाश उमेर हद 58-60 वर्ष पुर्याउन समेत सुझाव दिएको छ। सबै संस्थामा एकरूपता ल्याउनका लागि 60 वर्ष बनाउन थालिएको प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनले निजामती सेवाका श्रेणीभित्र तहहरूको व्यवस्थापन गर्न पनि सुझाव दिएको छ। आरक्षण सुविधा एक व्यक्तिले सेवा अवधिभर एकपटक मात्र पाउनुपर्ने सुझाव दिइएको छ। अहिले पदै पछि हरेक व्यक्तिले आरक्षण सुविधा लिइरहेका छन्। एउटै व्यक्तिले पटक पटक आरक्षण सुविधा पाएर अन्यले नपाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो वैशाख 22 गते एमालेसँग पार्टी एकता घोषणा हुने दावी गर्नुभएको छ। श्रमिक दिवसका अवसरमा 8 ट्रेड युनियनले संयुक्त रूपमा आज गरेको कार्यक्रममा प्रचण्डले 1-2 दिनभित्रै एकता प्रक्रियाले टुङ्गो पाउने दावी गर्नुभयो। उहाँले कार्ल मार्क्सको 200 वार्षिकीको अवसर पारेर वैशाख 22 गते एकता घोषणा हुने दावी गर्नुभयो। एकता प्रक्रियामा निकै अघि बढ़िसकेको भन्दै पछि हट्ने कल्पनै गर्न नसकिने प्रचण्डले बताउनुभयो। तर पार्टी एकतामा कुरा नमिलेको विषयलाई निष्कर्षमा पुर्याउने जिम्मा पाएका दुई अध्यक्षबीच संवाद हुन नसक्दा पार्टी एकता प्रक्रिया भने लम्बिँदै गएको छ।
गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायको सिन्डिकेटलाई खारेज गर्ने कामबाट सरकार पछि नहट्ने दावी गर्नुभएको छ। आज बिहान हेटौडामा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले यातायात व्यवसायको जस्तोसुकै आन्दोलन भए पनि सिन्डिकेटलाई खारेज गरेरै छाड्ने बताउनुभयो। सुशासन लागू गर्ने काम प्रहरी संगठन सहित सबै क्षेत्रमा भइरहेको बताउँदै गृहमन्त्री थापाले सुरक्षा चुनौतीलाई पनि अन्त्य गरेरै छाड्ने बताउनुभयो। अपराध नियन्त्रण गर्नका लागि कुनै पनि कसर बाँकी नराख्ने उहाँको भनाई छ। लागू औषध ओसार पसार र यसको प्रयोग बढ़ेकाले नियन्त्रण गर्नका लागि आफू लागि परिरहेको पनि उहाँले दावी गर्नुभयो।
थाइल्याण्डका सेना प्रमुख तार्ना चाइयन सिसुवान भोलि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। प्रधान सेनापति राजेन्द्र छेत्रीको निमन्त्रणामा थाई सेनाका प्रमुख सिसुवान 4 भ्रमणका लागि भोलि काठमाडौँ आउन लाग्नु भएको हो। नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री ईश्वर पोखरेल तथा प्रधान सेनापति छेत्रीसित भेटघाट गर्ने नेपाली सेनाले जनाएको छ। थाई सेना प्रमुखले काभ्रेको 5 खालमा रहेको नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण समेत गर्नुहुनेछ। भ्रमणका क्रममा थाई सेना प्रमुखले पोखरा र लुम्बिनीको पनि भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ।
भूकम्पले क्षतिग्रस्त गोर्खाको ऐतिहासिक दरबारको पुननिर्माणको काम अहिलेसम्म पनि शुरू हुन सकेको छैन। गोर्खाका राजा रामशाहको पालामा बनेको यो दरबारको वैशाख 7 जग पूजा गरिए पनि काम शुरू हुन नसकेको हो। दरबार भत्काएर बनाउने कि प्रबलीकरण गर्ने भन्नेमै लामो समय बहस भएको थियो। विज्ञ टोलीले दरबारको जग भूकम्पले कमजोर बनाएकाले पुननिर्माण गर्नुपर्ने प्रतिवेदन दिए पनि काम भने अझै अघि बढ़न सकेको छैन। दरबार मुनिको संरचना अध्ययनका क्रममा ढुङ्गा फुटेको र पूर्वी भागमा ठूलठूला पाल परेको भेटिएकाले बलियो संरचना बनाउने पुरातत्व विभागको तयारी छ।
यस्तै रानी पोखरी पुननिर्माणका क्रममा अहिलेसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री हटाउन झन्डै 16 लाख रूपियाँ खर्च लाग्ने भएको छ। परम्परागत शैली मासिएको भनी गुनासो आएपछि 2072 सालको भूकम्पबाट क्षतिग्रस्त काठमाडौँको रानी पोखरीको पुननिर्माणको क्रममा प्रयोग भएका निर्माण सामग्री हटाउनु पर्ने भएकाले काठमाडौँ महानगरपालिकाका सूचना निर्माण सामग्री हटाउनु पर्ने भएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो। अबको एक हप्ताभित्र आधुनिक निर्माण सामग्री हटाइने उहाँको भनाइ छ। त्यसपछि बोलपत्र आह्वान गरिने र ढिलोमा आउने जेठ 15 गतेदेखि पुननिर्माणको काम शुरू गर्ने दावी पनि उहाँले गर्नुभएको छ।
यस्तै भूकम्पले भत्काएको काष्ठमण्डप पुननिर्माणका लागि स्थानीय बासिन्दाको सहभागिता सहित सरकारी स्तरबाट समिति बनाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले काष्ठमण्डप पुननिर्माण 3 वर्षभित्र सक्न काठमाडौँ 8 नम्बर क्षेत्र कबाट निर्वाचित प्रदेशसभा सदस्य राजेश साकेलाई जिम्मेवारी दिएको जानकारी गराएपछि त्यसकै निरन्तरता स्वरूप निर्माण समिति बनाइएको हो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको स्टुडेन्ट एक्जाम मेमो सम्बन्धी जरूरी सूचना। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भइरहेको कक्षा 12 र कक्षा 11 को वार्षिक परीक्षामा सम्मिलित परीक्षार्थीहरूको प्रवेश पत्रमा रहेको नाम, थर, जन्ममिति, परीक्षा दिने विषय, विषय कोड र सिम्बल नम्बर बोर्डमा भएको रेकर्डसँग हुबहु ठिक भए नभएको यकिन गर्न बोर्डको वेबसाइट www.neb.gov.nbमा गई स्टुडेन्ट एक्जाम मेमो खोली रुजु गर्न सम्बन्धित परीक्षार्थी अभिभावक लगायत सरकारवाला सबैको जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। यस सम्बन्धमा थप जानकारीका लागि 2075 वैशाख 13 गतेको गोर्खापत्र राष्ट्रिय दैनिक वा बोर्डको वेबसाइटमा भएको सूचना हेर्न हुन अनुरोध गरिन्छ। राष्ट्रिय परीक्षा बोर्ड, सानो ठिमी भक्तपुर।
आइपुग्यो आइपुग्यो, बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिर्ता मोड,
71 राजविराट,
कञ्चन महेन्द्रनगर फासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016 46,
वेबसाइट www.ramanmotor.com।
हामी सबैको इच्छा
अनिवार्य निशुल्क आधारभूत शिक्षा।
5 देखि 12 वर्षका 3,13,000 बाल बालिका विद्यालय जाँदैनन्।
देशभर अपाङ्गता भएका थुप्रै बाल बालिका विद्यालय भन्दा बाहिरै छन्।
समावेशी शिक्षा नीति 2074 लागू भइसकेको अवस्थामा अपाङ्गता भएका बाल बालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्नु हामी सबैको दायित्व हो।
त्यसैले हाल जारी भर्ना अभियानमा अपाङ्गता भएका बाल बालिकालाई विद्यालयसम्म पुर्याउन ढिलो नगरौ।
अपाङ्गता भएका बाल बालिकालाई आजै विद्यालय भर्ना गराउ।
जनचेतनाका लागि सीबीएम नेपाल।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले काभ्रेमा आन्तरिक विमानस्थल बनाउन ठाउँको खोजी शुरू। प्रधानमन्त्री ओलीद्वारा आज एकै दिन झापाका 4 वटा सड़क आयोजना र एउटा पुलको शिलान्यास। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट सिधै जनकपुर आउने। वैशाख 22 गते पार्टी एकता घोषणा हुने प्रचण्डको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। आज मे 1 तारीख धूमधामका साथ विश्व मजदूर दिवस मनाइएको छ। मजदूर दिवस मनाउन भेला भएका मजदूरहरूले भने सरकारले तोकेको न्यूनतम ज्याला 9,700 रूपियाँले जीवन धान्नै मुस्किल परेको गुनासो गरेका छन्। बढ़दो महँगीमा 9,700 जीवन धान्न हरेक क्षेत्रका मजदूरलाई हम्मे हम्मे छ। घट्दै गएको उत्पादन दर र चुलिँदै गएको व्यापार घाटाका कारण मजदूरको ज्याला बढ़ाउने स्थितिमा नरहेको उद्योगीहरूले पनि बताउँदै आएका छन्। घर परिवार पाल्न र प्रतिस्पर्धात्मक समयमा सम्मानजनक जीवन जिउन सरकारले अहिले तोकेको पारिश्रमिक मजदूरको जीवनमा अलिकति पनि मेल खाँदैन। विष्णु विश्वकर्माको रिपोर्ट।
मिठो होस् या मसिनो, पेट भरिने गरी दुई छाक खानलाई दुईजनाको परिवारले महिनामा कम्तीमा पनि 5,000 रुपियाँ खर्चिनुपर्छ। शरीर ढाकिने गरी सफा कपडा लाउनलाई कम्तीमा 2,000 खर्च हुन्छ। अरूले जस्तै गरी राम्रो स्कूलमा छोराछोरीलाई पढाउन र किताब कापी किन्न कम्तीमा 3,000 रुपियाँ लाग्छ। तीनजनाको परिवार काठमाडौँको एउटा मात्र कोठामा भाडामा बस्ने हो भने पनि महिनै पिछे घरबेटीलाई 5,000 रुपियाँ भाडा बुझाउनुपर्छ। अन्य भइपर्ने खर्च 5,000 राख्ने हो भने तीनजनाको परिवारले सामान्य तरिकाले काठमाडौँमा पालिन महिनामा कम्तीमा पनि 20,000 खर्च हुन्छ। तर सरकारले एकजना मजदूरको न्यूनतम पारिश्रमिक भने 9,700 मात्रै तोकेको छ। सरकारले तोकेको न्यूनतम पारिश्रमिकले मजदूरलाई खान पुग्दैन भन्नुहुन्छ राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा।
सहर बजारमा चाहिँ कोठा भाडामा पनि लिनुपर्ने हुन्छ। अब कोठा एउटा कोठाको चाहिँ 4-5,000 तपाईँले तिर्नु भएन भने कोठा बहाल पनि पाउनुहुन्न। त्यो हिसाब किताबले अब परिवारमा छोराछोरी पनि हुन्छन्, अरू मेम्बर्स पनि हुन्छन्, बुवामा पनि हुने हुन्छ। त्यो हिसाब किताबले अहिलेको चाहिँ न्यूनतम 9,700 जुन पारिश्रमिक छ त्यो थोरै हुन्छ।
सरकारले 8 घण्टा कामको 9,700 मात्रै न्यूनतम पारिश्रमिक तोकेको छ। त्यसैले मजदूरले परिवार पाल्न थप आमदानी गर्नु परेको छ, जसका लागि मजदूरले अर्को 8 घण्टा काम गर्नुपर्ने बाध्यता छ। सामान्य जीवनयापन गर्न र त्यसमाथि आफ्ना तथा परिवारका आवश्यकता परिपूर्ति गर्न सरकारले तोकेको न्यूनतम पारिश्रमिक भने कतै पनि मेल खाँदैन। बढ्दो महँगी र बदलिदो परिवेशमा मजदूरलाई सम्मानजनक जीवन जिउनका लागि न्यूनतम पारिश्रमिक कम्तीमा पनि 20,000 रुपियाँ बनाउनुपर्छ। तर यसका लागि चुलिदो व्यापार घाटा कम गर्नुपर्ने, आर्थिक वृद्धि दर वर्षेनी बढाउनुपर्ने र व्यापक मात्रामा रोजगारीको सिर्जना गर्नुपर्ने हुन्छ। फेरि राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा।
भारत र चीन जस्तै नेपालले पनि एउटा चाहिँ दोहोरो अङ्कको आर्थिक वृद्धि दर हासिल गर्ने अवस्था आयो र अर्थतन्त्रले एउटा टेक अफ स्टेजमा एउटा दिगो आर्थिक विकासको बाटोमा राख्न सकियो भने यो 20,000 यो न्यूनतम पारिश्रमिक चाहिँ सम्भव छ। हामीले एकाध वर्ष कुर्नुपर्ने हुन्छ र सरकारले निजी क्षेत्रले पनि आर्थिक वृद्धि दर उच्च राख्न प्रयत्नरत हुनुपर्ने हुन्छ।
नेपालमा काम गरे अनुसारको पारिश्रमिक नपाएको भन्दै अहिले दिनहुँ झण्डै 1,700 युवा रोजगारीका लागि विदेशी रहेका छन्। विदेशमा गएर पनि कतिपयले कमाउन सकेका छैनन्। उनीहरू उल्टै दुःख पाएर घर फर्केका पनि छन्। कसैले विदेशमा कमाएको भरले घर परिवार धाने पनि यसले देशको विकासका लागि चाहिने दक्ष जनशक्तिको अभाव बढ्दै गएको छ। नेपाली युवा काम नपाएर विदेश गए पनि नेपालमा काम गर्ने मजदूरको खाँचो छ र भारत लगायतका तेस्रो देशबाट नेपालमा मजदूर ल्याउनु पर्ने बाध्यता छ। त्यसैले मजदूरलाई सम्मानजनक जीवनयापन गर्न पुग्ने गरी सरकारले तलब तोक्नु आवश्यक छ।
मेरो पनि भन्नु छ।
आजको भन्नु छमा हामीले सहज जीवन जिउन आवश्यक न्यूनतम पारिश्रमिकका बारेमा मजदूरका भनाई लिएका छौं।
म मदन विष्ट। अब अहिलेको अब श्रमिक र अहिलेको महँगाईले हेर्दाखेरि चाहिँ तपाईँको चाहिँ 15,000 भन्दा माथि गर्दा चाहिँ बेस होला जस्तो लाग्छ मलाई। पुग्दैन, त्यसले त गाह्रो हुन्छ, जिउन नै गाह्रो हुन्छ।
मेरो नाम आसमा रावल हो। अब कति जति भनौँ होला, उसरी 10-15,000 जतिले जति होला त्यति लाग्छ मलाई, त्योभन्दा बढी भयो भने ठिकै होला।
मेरो प्रकाश थापा। मैले 20,000 रुपियाँ बाल तिर्नुपर्छ, यहाँको 10 है एउटा हिसाबले घरको 10 जस्तो है। पानीको समस्या छ, फेरि बच्चा पढाउनु पर्यो, मोबाइल चलाइन्छ, रिचार्ज हाल्नु पर्यो। तपाईँको लगभग मलाई त हिसाब गर्दाखेरि त 40-45 लेभल नपुग्ला जस्तो एक महिनामा। घरको तपाईँको 9 सेटअप बक्स एभ्री कुरा गर्दाखेरि तपाईँको 10,000 रुपियाँ छुट्नु पर्यो। 21,000 भयो बालमा त, 21,000 भनेपछि लाउनु पर्यो, खानु पर्यो, बच्चा पढाउनु पर्यो। भने जस्तो तपाईँको मेरो हिसाबले चाहिँ तपाईँको धेरै लाग्छ, लगभग 45,000 रुपियाँ जस्तो महिनाको खर्च। नभए गाह्रो छ, रुममा बाँच्न गाह्रो छ।
नाम पाउन होला
पुरानो त अब 9,000 कहाँ पुग्छ र
कुनै हाल्दा नै पुग्दैन। केही नभए पनि दुईजना बच्चा श्रीमान श्रीमती तल गर्नलाई केही मिनिमम 30,000।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ। पछि अब फेरि खबरकै सिलसिला। बन्द रहेको विराटनगर जुट मिल फेरि चलाउन विराटनगर महानगरपालिकाले सहयोग गर्ने भएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर ज्ञापन पत्र बुझाउन गएको जुट मिल बचाउ अभियानको टोलीलाई महानगर प्रमुख भीम पराजुलीले सहयोगको आश्वासन दिनुभएको हो। मिल चलाउन माग गर्दै पुगेको जुट मिल बचाउ अभियानका अध्यक्ष धर्मानन्द सञ्जेल सहितको टोलीसित महानगर प्रमुख पराजुलीले ऐतिहासिक विराटनगर जुट मिल सञ्चालनका लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो। नेपालको मजदूर आन्दोलनसँगै प्रजातान्त्रिक आन्दोलनको शुरूआत भएको जेठो उद्योग विराटनगर जुट मिल सरकारी व्यवस्थाको मारमा परेर रुग्न बनेको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
We get it, and that's why to us, doing what we do is about more than just helping you find just another job. It's about changing your world by fulfilling your unique professional goals. To us, it's about you.
Register with MeroJob.com today.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। इलाममा 79 वर्षीय वृद्धालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। बलात्कारको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका 1 का 23 वर्षीय सुदीप गुरूङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। बलात्कारमा अन्य व्यक्तिको पनि संलग्नता रहेको भन्दै प्रहरीले उनीहरूको खोजी भइरहेको बताएको छ। पीड़ित वृद्धाको झापाको बिर्तामोडमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।
सरकारले 77 वटै जिल्लामा रिक्त रहेका शिक्षक दरबन्दीको तथ्याङ्क संकलन शुरू गरेको छ। अहिले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने प्रक्रिया रोकेर सरकार 77 वटै जिल्लामा रिक्त शिक्षक दरबन्दीको तथ्याङ्क संकलन गरेको हो। तथ्याङ्क संकलनपछि अस्थायी शिक्षकसँगै खुल्ला प्रतिस्पर्धाबाट पनि आवेदन लिएर स्थायी शिक्षकको परीक्षा लिने सरकारको तयारी छ। गएको वर्ष शिक्षा 9 संशोधन विधेयक जारी भएपछि अस्थायी शिक्षकका लागि आह्वान गरिएको शिक्षक परीक्षाका लागि बाटो खुलेको थियो, तर शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि 3 पटक परीक्षाको मिति तोके पनि स्थगित गर्दै आएको छ।
मानसिक रोग परामर्शबाट नै निको पार्न सकिने मनोचिकित्सकले बताएका छन्। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले मानसिक रोगको अवस्था, रोकथाम र उपचारका विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष तथा वरिष्ठ मनोचिकित्सक डाक्टर कपिल देव उपाध्यायले मानसिक रोगीलाई परामर्शबाटै निको पार्न सकिने बताउनु भएको हो। मानसिक रोगीले औषधि खाएर मात्र नहुने र औषधिभन्दा बढ़ी परामर्श आवश्यकता पर्ने उहाँले बताउनुभयो। केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा 63% महिला र 37% पुरूषमा मानसिक समस्या देखिएको छ।
प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्पेन कोपेन्सले नेपालमा बालबालिकाका लागि दीर्घकालीन रूपमा सकारात्मक परिवर्तन ल्याउनका लागि सधैँ लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्लान नेपालको 40 वर्ष पुगेको अवसरमा काठमाडौँमा भएको कार्यक्रममा उहाँले अहिलेसम्म बालबालिकाको क्षेत्रमा काम गर्न सहयोग गर्ने दाता समर्थक सरकारी र गैर सरकारी निकाय तथा बालबालिकाप्रति आभार व्यक्त गर्नुभयो। आफ्नो अभियानले नेपालमा बालिका तथा किशोरीहरूको अधिकारका लागि बलियो आधार निर्माण गर्ने उहाँले दावी पनि गर्नुभयो।
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर 2 र 7 का महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण गरिएको छ। गर्भवती महिलाको स्वास्थ्य जाँच गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मोबाइल फोन वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सचिव भुवन जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो सेवा क्षेत्रमा भएका गर्भवती महिलाको नाम मोबाइलमा दर्ता गर्नेछन् र गर्भवती भएका महिलाले स्वास्थ्य जाँच गराउने समय भएपछि मोबाइलमा एसएमएस तथा फोन गरेर जानकारी गराउनेछन्।
हेर्सागुमा टिप्ने याम शुरू भएसँगै डोल्पाका अधिकांश विद्यालयमा विद्यार्थी घटेका छन्। यो वर्ष जेठ 1 गतेभित्रै हेर्सागुमा टिप्न पाटनहरू खुल्ला गरिने भएपछि विद्यार्थी त्यसकै तयारीमा लाग्दा डोल्पाका विद्यालयमा विद्यार्थी घटेका हुन्। तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा पर्ने मालिका माध्यमिक विद्यालय नर्कुका प्रधानाध्यापक दीपक गुरूङका अनुसार धेरैजसो विद्यार्थी यार्सागुमा संकलनका लागि पाटनतिर लागिसकेका छन्।
अब विदेशको खबर। इरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई कुख्यात ढटुवा भएको आरोप लगाएको छ। इरानले अझै परमाणु हतियार बनाइरहेको प्रमाण आफूले फेला पारेको भनी इजरायली प्रधानमन्त्री नेतन्याहुले दावी गरेपछि त्यसको प्रतिक्रियामा इरानले उहाँलाई ढटुवा भनेको हो। इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घासिमीले नेतन्याहुले गरेको दावी खेदजनक र लाजमर्दो भएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ। यसअघि इजरायली प्रधानमन्त्री नेतन्याहुले इरानले अहिले पनि गोप्य रूपमा परमाणु हतियार बनाइरहेको हजारौं प्रमाण फेला पारेको दावी गर्नुभएको थियो। त्यस लगत्तै अमेरिकी विदेश मन्त्री माइक पेम्पियोले इरानले झूठको सहारामा आफ्नो देशसँग आणविक सम्झौता गरेको आरोप लगाउनु भएको थियो। इरानले भने सन् 2015 गरेको आणविक सम्झौताबाट भाग्न अमेरिकाले उसको कट्टर शत्रु इजरायललाई उचालेको आरोप लगाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाकको आसन्न कार्यसमितिको चुनावको मिति 22 गतेका लागि तोकिएकोमा अध्यक्षका उम्मेद्वार मणि कुंवरले आपत्ति जनाउनु भएको छ। काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै कुंवरले एन्फाकको विधान र निर्वाचनको प्रक्रिया मिचेर निर्वाचन मिति घोषणा गरिएकोमा आफ्नो असन्तुष्टि रहेको बताउनुभयो। पत्रकार सम्मेलनमा कुंवर प्यानलका सदस्यहरूको पनि उपस्थिति थियो। अहिलेको कार्यकारी समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेद्वार कुंवरले एन्फा नेतृत्व सचिवालय र विपक्षी उम्मेद्वार कर्मा छिरिङ शेर्पाले निर्वाचन समितिलाई धम्क्याएर चुनावको मिति घोषणा गर्न लगाएको आरोप लगाउनुभयो। गत वैशाख 12 गते पाटन उच्च अदालतले आफ्नो अन्तरिम आदेश खारेज गरिदिएपछि एन्फाको निर्वाचन समितिले वैशाख 22 गते चुनाव गर्ने घोषणा गरेको हो। यसअघि चैत 14 गतेका लागि तोकिएको चुनाव अदालतको आदेशका कारण रोकिएको थियो।
च्याम्पियन्स लीगको सेमी फाइनलको दोस्रो लेगमा आज राति बायर्न म्युनिक र रियल म्याड्रिड बीच प्रतिस्पर्धा हुँदैछ। रियल म्याड्रिडको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति 12:30 बजे शुरू हुनेछ। बायर्नको मैदानमा भएको पहिलो लेगमा रियल 2-1 विजयी भएको थियो। लगातार तेस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा रहेको रियलले च्याम्पियन्स लीगमा घरेलु मैदानमा खेलेका 7 खेलमा हार बेहोरेको छैन।
र पहिलो संस्करणको 16 वर्ष मुनिको मनमोहन स्मृति अन्तरप्रदेश क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश 7 र प्रदेश 2 खेल्ने भएका छन्। प्रदेश 7 प्रदेश 1 र प्रदेश 2 प्रदेश 3 हराएर उपाधि भेट पक्का गरेका हुन्। त्रिभुवन विश्वविद्यालय मैदान किर्तिपुरमा भएको पहिलो सेमी फाइनलमा प्रदेश 7 प्रदेश 2 आज 5 विकेटले हरायो। आजै भएको अर्को खेलमा प्रदेश 2 प्रदेश 3 41 रनले हराएको छ। प्रतियोगिताको फाइनल खेल भोलि किर्तिपुरमा हुनेछ। अब अन्तर्राष्ट्रिय क्रिकेटको प्रसंग। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स विरूद्ध रोयल च्यालेन्जर्स बेंगलोरले ब्याटिङ गरिरहेको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले ताजा स्थितिमा 3.1 ओभरको खेल सकिँदा बिना क्षति 15 रन बनाएको छ। बेंगलोरका मनन बोहरा 13 र क्वेन्टिन डिकक 2 रन बनाएर खेलिरहेका छन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
काभ्रेमा आन्तरिक विमानस्थल बनाउने ठाउँको खोजी शुरू। प्रधानमन्त्री ओलीद्वारा आज एकै दिन झापाका 4 सडक र 1 पुलको शिलान्यास।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतबाट सिधै जनकपुर आउने, जनकपुरमै नागरिक अभिनन्दन गरिने।
विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो। सरकारले तोकेको न्यूनतम ज्यालाले खान बस्नै नपुगेको श्रमिकको गुनासो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु कुख्यात ढटुवा भएको इरानको आरोप। इरानले झूठको सहारामा आणविक सम्झौता गरेको अमेरिकाको दावी।
र एन्फाको उपचुनाव 22 गतेका लागि तोकियोकोमा अध्यक्षका उम्मेद्वार मणिकुँवरको आपत्ति। च्याम्पियन्स लिग फुटबलमा आज राति रियल म्याड्रिडले बायर्न म्युनिखसित खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी प्रकाश शर्मा र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।